نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللہ تعالیٰ کی توفیق سے ہم صحیح بخاری کا اگلا سیشن شروع کریں گے. ہمارا آج کا سیشن کتاب الایمان یعنی ایمانیات ہی میں سے باب نمبر 19 اور حدیث نمبر 29 چیپٹر نمبر 19 اینڈ آیت جو حدیث کا نمبر ہے وہ 29 سے شروع ہوتا ہے. جو ٹاپک ہے آج کی پہلی حدیث کا وہ کیا ہے, اور اگر اہل ایمان میں سے دو گروہ آپس میں جھگڑ پڑے تو ان کے درمیان صلح کراؤ. قرآن پاک کی ایک آیت ہے, وَإِن طَائِفَتَانِ مِنَ الْمُؤْمِنِينَ اقْتَتَلُوا فَأَصْلِحُوا بَيْنَهُمَا, سورۃ حجرات کی یہ آیت ہے. تو امام بخاری کا فہم دیکھیے کہ کسی بھی حدیث کا ٹاپک بھی بالکل اپروپریٹ قرآن کے مطابق کرتے ہیں. شاید آپ ابھی میری اس بات کو نہ سمجھیں, لیکن ہم لوگوں نے جب بھی کوئی نیا پروجیکٹ اناؤنس کرنا ہو تو ہم اس کا نام رکھتے ہیں. صرف ایک نشان, اللہ تعالیٰ نے بھی کہا کہ نام کیا ہوتے ہیں, لِتَعْرَفُوا بَيْنَكُمْ, تعارف کے لیے. تو بہترین چیز کیا ہوتی ہے, قرآن کے اندر سے ہی کوئی لفظ ڈھونڈ لیتے ہیں. جیسے ایک نیا پروجیکٹ آپ کو پہلے میں نے تھوڑا ذکر کیا, قرۃ العین, تو دو تین دن پہلے سے یہ موومنٹ چل رہی تھی. تو میں نے تقریباً 3-3.5 سپارے یعنی آخری 2-3 ادھر سے بیچ سے جہاں جہاں مجھے شک تھا کچھ ہوگا تو وہ میں نے اس شوق میں پٹ ڈالے کہ کہیں کوئی ایسا لفظ ہوگا جہاں نظریں اٹک جائیں گی. تو سورۃ فرقان کی آیت میں اللہ تعالیٰ نے ربنا حب لنا من ازواجنا وذریاتنا قرۃ اعین پر لفظ روک دیا کہ بچوں کا پروجیکٹ قرۃ العین نہیں ہونا چاہیے. تو یہ فہم آپ کو اس لیے سکھا رہی ہوں کہ کل اللہ آپ کے گھر میں کوئی بیبی دے یا بابا دے تو قرآن کھول لیں اور پڑھتے جائیں. آپ دیکھیے گا خود بخود آپ کے دل میں اللہ تعالیٰ ڈال دے گا. بالکل ایسے ہی مجھے اچھی طرح یاد ہے, آج تو یہ لفظ مومن بہت عام ہے لیکن آج سے میرا خیال ہے 18-19 سال کا وہ بچہ ماشاء اللہ ہو گیا, پہلا بچہ تھا ہمارے گھروں کا, بالکل اس وقت بھی ایگزیکٹلی یہی ہوا تھا. میں خود اس وقت پڑھ رہی تھی بلکہ, تو بھائی کے گھر بیبی ہوا. تو نام کیا رکھنا ہے, تو بس اللہ دل میں ایسے ڈالتا ہے جہاں صورت مومن میں لفظ مومن آیا تو نظر مار ہو گئی کہ یہ مومن ہی ہوگا. اور جب بولا کوئی ایک لفظ نہیں آگے بولا, اس وقت کسی کا نام ہم نے نہیں سنا ہوا تھا, ہوں گے تو صحیح لیکن ہم نے نہیں سنا تھا. تو یہ اللہ تعالیٰ دل میں ڈال دیتا ہے. تو آپ کوئی بھی کام کریں, کسی قسم کا بھی کام کریں, آپ یہ نہیں کہ فال نکالنے بیٹھ جائیں اور کوئی اس سے ٹوٹکے شروع کر دیں, لیکن یہ کہ قرآن کی آیتوں میں سے جب آپ نام ڈھونڈتے ہیں یا کوئی بھی کام کرتے ہیں تو بہت زیادہ بچت ہو جاتی ہے. آئیے دیکھتے ہیں حدیث کے, آپ سب میرے ساتھ دہرائیں گے ان شاء اللہ تعالیٰ. عن ابی بکرۃ رضی اللہ عنہ قال سمعت رسول اللہ صلی اللہ علیہ وسلم یقول اذا اتقى المسلمان بسیفیہما فالقاتل والمقتول فی النار. آپ دیکھ رہے ہیں کہ ازا سے پہلے اور نار کے بعد ایک چھوٹی سی بریکٹ ہے نا, آپ اس حصے کو ہائی لائٹ کر سکتے ہیں. یہ ہیں زبان مبارک کے الفاظ, نبی صلی اللہ علیہ وسلم کے الفاظ یہ تھے. اب اگلا حصہ صحابہ کا سوال ہے, پڑھیے گا. فَقُلْتُ يَا رَسُولُ اللَّهِ هَذَا الْقَاتِلُ فَمَا بَالُ الْمَقْتُولِ قال. آپ پھر آگے دیکھ رہے ہیں بریکٹ شروع ہو رہی ہے, تو یہاں سے اللہ کے نبی صلی اللہ علیہ وسلم کی زبان کے الفاظ ہے, انہو کانا حریصا علی قتل صاحبہ. آئیے دیکھتے ہیں اس کا ترجمہ. حضرت ابو بکرہ رضی اللہ عنہ کا بیان ہے. پہلی چیز تو اس آیت نے اس حدیث سے نوٹ کیجئے گا کہ بکرہ یہ وہ نہیں ہے جو کہ بکر تھے, یہ ابو بکر کی بات نہیں ہو رہی, یہ ایک اور صحابی ہیں. بہت سارے لوگ مغالطہ رکھتے ہیں, بہت تھوڑی سی روایات ہیں اس صحابی سے لیکن یہ ابو بکر نہیں ہے. ٹھیک ہے, کہتے کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے سنا, آپ فرما رہے تھے جب دو مسلمان اپنی اپنی تلواریں لے کر آپس میں لڑ پڑیں, اذ التقا, لفظ تقا کو ہائی لائٹ کر لیجئے, یہ مشکل لفظ ہے اس حدیث کا, قرآن پاک میں بھی یہ گزر چکے ہیں نا, अगर आप में से जो कुरान पढ़ चुके हैं माशाल्लाह वो जानते हैं, इज़त तकल जमआनी सूरह तौबा में गज़वे बदर के, गज़वे बदर के सिलसिले में, और इस सूरह आल इमरान में भी इसका जिक्र है। तो गोया के जब दो मिली, एक लफ्ज़ होता है मिलना, मुलाकात, लिका, लाम काफ वाव, ये जो इत्तका है ना, इसके नीचे रूट लिखना चाहें अपने शौक से तो लिख लीजिए, लाम काफ वाव। अब आप कहेंगे ये ता कहाँ से आ गई, तो ये बाब तफाउल की होती है। मकसद कहने का ये है कि देखिए लफ्ज़ मुलाकात के कितने मुख्तलिफ लफ्ज़ हैं, मुलाकात, लिका, लकू, फिर इसी तरह यल तकियान, यतलक्कयान, कुरान पाक में ये सारे लफ्ज़ हैं। मैं सिर्फ आपका जहन खोलने के लिए ये बातें बताती हूँ कि देखिए अरबी ज़ुबान का आप एक लफ्ज़ में अहाता कर ही नहीं सकते। तो जब मिली, अब यहाँ जब इल्तका आ जाए तो लड़ाई के लिए मिलना, जिसको आप उर्दू में कहते हैं मुठभेर होना, आमना सामना होना, दोनों तरफ दुश्मन और दुश्मन है और आपस में मिलते हैं। कहा जब दो मिलें कौन, मुसलमान। लफ्ज मुसलमान को देखिए बहुत ही दिलचस्प बात है इसमें, आपसे उर्दू में कोई पूछे आप कौन है, आप कहते हैं मुस्लिम, मुसलमान। आप उर्दू में कहें तो आप एक मुस्लिम है, मुसलमान। आप अरबी में कहेंगे तो मुसलमान दो मुस्लिम, मुस्लिमुन, मुसलिमानी, मुस्लिमूना, ठीक है। तो अरबी जुबान में मुसलमान दो अलिफ नून जैन पे आता है, ये ड्यूल के लिए आता है, जिसको आप ड्यूल कह सकते हैं, तस्निया कह सकते हैं, दो कह सकते हैं। तो दो मुसलमान भी सैफ ही मा, सॉरी सैफ ही हिमा, बार बार फी क्यों मेरे मुंह पे आ रहा है, क्योंकि सैफ कहते हैं एक तलवार को, तो बी सैफ ही फईन था असल में। अगर आप इस लफ्ज के नीचे आपका दिल चाहे तो लिखें, ना करें तो ना सही, लेकिन मेरा बताना फर्ज है। सैफ से सैफईन तस्निया था, ड्यूल था, यानी दो तलवारें। तो नून गिर गई हुमा की वजह से, ये अरबी जुबान का असूल है, जब इजाफत लगती है तो नून गिर जाता है। तो गोया के जब दो मुसलमान लड़ पड़े अपनी तलवारों के साथ, तो कातिल और मकतूल, कातिल कौन है, फाइल के वजन पे जिसने कत्ल किया, और मकतूल मफ़ऊल का वजन है जो कत्ल हो गया। तो आपने फरमाया कि कातिल और मकतूल दोनों फिन्नारी, आग में। अब आपके भी जहन में सवाल आया होगा कि भाई चले कातिल का तो कसूर है कि उसने दूसरे मुसलमान भाई को मार दिया, तो बेचारे मकतूल का क्या कसूर है, दिल में आता है ना। यही बात इस सहाबी के जहन में आई, तो कहते मैंने कहा अल्लाह के रसूल हासिल कातिल, ये तो बात समझ में आती है कि ये कातिल है, फमा बालुल मकतूल, ये मकतूल का क्या हाल है। ये जो बाल है ना, इसको हाईलाइट कर लें, ये वो बाल नहीं है जो मेरे और आपके सर पे बाल है, ये हाल है, बाल हाल है। हाल क्या होता है, आपका क्या हाल है, लेकिन बाल थोड़ा सा अहम हाल होता है। पुराने पाक में भी आता है फमा बाल उलम, सूरत तौहा में हजरत मूसा और हज़रत मूसा अलैहिस्सलाम और फिरौन के मुकालमे में आता है, फिरौन ने झगड़ा खड़ा करने के लिए मूसा को डिट्रैक्ट करने के लिए कहा, अच्छा भी फमा बालू, क्या हाल है पिछले लोगों का। तो मूसा ने उस बॉल को खेला ही नहीं और अवॉइड करते हुए आगे चले गए। तो कहा कि मकतूल क्यों मारा गया, मकसद उनका सवाल में ये था कि मकतूल का क्या कसूर है। काला, तो आपने फरमाया, अच्छा आप नोट करें कि जहां अल्लाह के नबी ने कहा है तो मैं काला को फरमाया कह रही हूँ, और मेरी नज़र इस वक्त उर्दू टेक्स्ट पे नहीं है, अरबी पे है। जो साथी कुरान का तर्जमा पढ़ चुके हैं, और माशाल्लाह आप में से जो एडवांस कोर्स में, वो तो सारी पढ़ चुके हैं, तो फिर आप उस वक्त भी अरबी ही देखा करें, और जो लफ्ज़ आपको मेरी वजाहत के दौरान लगे कि हमें इसकी लफ्ज़ी वजाहत नहीं आती, वो अपनी उस हदीस के नीचे लिख लें, अभी ना लिखें तो बाद में लिख लें होमवर्क समझ के, तो इंशाल्लाह फिर आपको भूलेगा नहीं। और सामने बहरहाल उर्दू का बा मुहावरा तो मौजूद ही है तर्जमा, कोई गलत लगे, कोई कहीं शुबा हो तो उसको बाद में देख लें, ठीक है। काला, तो आपने फरमाया इन्नहु काना हरीसन, वो तो हरीस था। हरीसन का लफ्ज हिर से है, हा रो स्वाद। अब जरा इसको थोड़ा सा आप उर्दू में बोल के देखें, हम कहते हैं हिर्स, आप स्वाद को सा कर दें, देखिए हा रो स्वा और सा, फर्क क्या है। हिर्स, हर्स होती है खेती, सूरह शूरा में हम पढ़ते हैं कुरान पाक में कि जो दुनिया की खेती का इरादा करता है उसको अल्लाह ताला दुनिया की खेती देते हैं, इसी तरह हारिस कहते हैं किसान को, ठीक है। अब अगर मैं और आप मखारिज ठीक नहीं अदा करेंगे तो स्वाद को सा पढ़ देंगे, तो मानी फर्क होगा। तो यहाँ सा नहीं, स्वाद, हरीस, ठीक है। और हरीस हिर्स, लालच, तमा, जिसको आप कह सकते हैं कि उस पर भी जोश सवार था, किसका अला कत्ली साहिबी ही, अपने भाई के कत्ल का। इससे बहुत ही खूबसूरत बातें हमें पता चलती हैं। पहली बात यह है कि इस्लाम सिर्फ आमाल पे नहीं पकड़ता, दिल का वो इरादा जिसको आप ठान ले उस पर भी पकड़ है। देखिए दोनों भाई जब लड़ पड़े मुसलमान, तो किसी एक ने तो मरना था, एक ने मारना था, लेकिन जिसका दाव लगता उसने मार जाना था ना। तो मकतूल का गुनाह क्या है कि नीयत बुरी थी। यहां हम अपने आप को चेक करें कितना इन्ना मला माल बिन नियात वाली हदीस को दिल की तख्तियों पे लिखने की जरूरत है। मैं इसकी आपको एक छोटी सी मिसाल देती हूँ सिर्फ समझाने के लिए, कोई मैं आपको डिट्रैक्ट नहीं करना चाहती। किसी के हाथ में कैसेट थी गाने की, वीडियो थी फिल्म की, गंदी चीज थी, पूरी कोशिश कर ली उसने उसको लगाए और प्ले करे, चली नहीं, कभी फंस गई, कभी आगे चली, कभी कुछ हुआ, कभी कंप्यूटर नहीं चला, हरीस था सुनने पे। अल्लाह की पकड़ से डरना चाहिए, उसको गुनाह होगा। ये हदीस से मिलता है, मैंने अपने पास से नहीं कहा कि इंसान के अमाल उसके साथ मुख्तलिफ तरह से होता है। कभी बंदा काम कर भी लेता है तो अल्लाह माफ कर देता है, कभी नहीं कर पाता फिर भी पकड़ लेता है, क्योंकि इन्नमल अमालु बिन्नियात। आप कहीं आना चाहते हैं, आपको यहां आना था, पिछले वीक आप आए, नहीं मिला, रास्ता ढूंढ ढांड के चले गए, आप हरीस थे इल्म सीखने के, अल्लाह आपको जो आपको इसका इंशाल्लाह अजर देगा। और आज आप आगे मारे बंदे, किसी को ना नहीं कर सके, मुंह मुलायजे के लिए अपने दिल से नहीं आए, सिर्फ पकड़ के डर से आके, तो अल्लाह उतना अजर कम कर देता है। दुआ कीजिए कि अल्लाह हमें नेकियों पे हरीस कर दे। अब हम तो पढ़ते हैं, एक इसमें से मसला उलमा कराम निकालते हैं कि सूरत बकरा के आखिर में हम पढ़ते हैं कि अल्लाह सुबहान तआला बंदे का पकड़ कहाँ करता है, लिल्लाहि मा फिस समावाति व मा फिल अर्दी इन तुब्दल, यानी अल्लाह ताला फरमाते हैं कि इन तुख्फू व सॉरी लिल्लाहि मा फिस समावाति व मा फिल अर्दी, आगे क्या उसके, इन तुब्दु व तुख्फूहु युहासिबकुम बिहिल्लाह। बस ये हदीस जो है ना इस आयत पे फिट होती है, इन तो तुख्फु तुम छुपा लो दिल में, या तुब्दु या ओपन कर दो जाहिर कर दो, युहासिबकुम बिहिल्लाह, अल्लाह जरूर अमल उस पे पकड़ेगा। लेकिन यहां ये बात क्या है कि फिर यहां दिल के इरादे पे पकड़ है, तो वहां तो सहाबा जब डर गए तो कहा ला युकल्लिफुल्लाहु नफ्सन, तो मतलब ये है कि अल्लाह की बातों में तजाद नहीं है। मतलब क्या है, सारी बात को जमा करें, वापिस आ जाए हम अपने ऊपर, कि जब दिल में कोई इरादा हो और इंसान उस इरादे पे अमल करने की हिर्स भी रखता हो तो गुनाह होगा उसको। इसके बरक्स आप के दिल में कोई खुद ही ख्याल आ गया, मिसाल है कि आप किसी के घर गए, आपने देखा घर बहुत गंदा है उसका, ना चाहते हुए इंसान होने के नाते हकीकत है हमारे दिलों में आता है कितनी गंदी औरत है, अब ये दिल में आया, ये है खुद आना। अब ऐसा ख्याल आप फौरन चुप, आप किसी से कोई बात ही नहीं करते कि कहीं पूछने पे पूछना जो सुनो क्या रहा, कैसा रहा, क्या बातें हुई। खौफ यह है कि बातें करने में हो सकता है किसी की बुराई करने का अंदेशा हो, तो आप चुप, वो मौजू ही नहीं छेड़ते। क्यों? क्योंकि आपको पता है कि जब बात खुलती है तो कुछ ना कुछ तो खराबी आती है। तो लिहाजा जो ख्याल दिल में आ गया, अब आपने किसी को नहीं कहा कि ये औरत बड़ी गंदी है, देखो देखो क्या इसने गन डाला हुआ है, इंशाल्लाह पकड़नी है उस बात पे कि ये बड़ी गंदी औरत है। इसी तरह हम सारा दिन लोगों को मिलते हैं, लोग तो बोल रहे होते हैं, हम उनको देख रहे होते हैं, उनके एक्शन, उनके फेस एक्शन, उनका बैठना, उनका अपनी चीजों से खेलना, अपनी अंगूठियों को हिलाना, हम सब देख रहे होते हैं, हमारे दिल में क्या कुछ आता है, खामोश रहे, इंशाल्लाह पकड़ नहीं है। जहां उसको जुबान पे कम है, वहां गई थी, वहां ऐसी थी, वो उसकी थी, उस पर पकड़ है। तो बात वाजे दोहरा दूं, वो ख्याल जो खुद दिल में आ जाए और आप उसको अमली जामा ना पहनाएं, उस पर इंशाल्लाह पकड़ नहीं है। इसके बरक्स वो ख्यालात जो घर से सोच के गए कि आज तो इसको मार ही दूंगा, तो फिर क्या अल्लाह ना पकड़े। मैं जब ऐसी हदीसें पढ़ती हूँ ना, तो मुझे लगता है वाकई अल्लाह की ज़ात हमारे इतना करीब है। नहनु अक़रबु इलैहि मिन हब्लिल वरीद, अल्लाह ताला फरमाते हैं हम तो इंसान की शहरख से भी करीब हैं, हम तो इंसान की शहरख से भी करीब हैं। तो मुझे और आपको क्या करना है, डीप डाउन क्लीनिंग, किसकी, दिल के इरादों की और नियतों की। और इमाम बुखारी का इस हदीस को यहां लाना इस बात की दलील है, यहां कत्ल की बात तो है ही है, लेकिन यहां दिल के अंदर गुनाह का इरादा आना यह भी ईमान की एक शाख है, यह मतलब है। यानी टेक्स्ट के एतबार से यह हदीस यहां इस वजह से आई, वरना यह हदीस कहीं और आनी चाहिए थी। फिर इसके बाद अगली हदीस देखते हैं, चैप्टर नंबर 20 है, बाप जुल्मुन दून जुल्मिन, एक जुल्म दूसरे से कम तर होता है। अब आप ये भी समझ लीजिए, क्योंकि देखिए ऐसे लग रहा है कि हदीस पढ़ते हुए अल्लाह ताला हमारे अंदर की छुपी हुई चीजें भी निकाल के हमें पाक करना चाहते हैं। कैसे, हम किसी पे जुल्म करते हैं, वो भी जुल्म है, दूसरा बंदा उससे भी ज्यादा जुल्म करता है, तो दोनों जुल्मों का फर्क है। चैप्टर में जो लफ्ज सब दूना देख रहे हैं ना, इसको देख लें, मा दूना कुरान पाक में आता है लफ्ज बोधा, दून कहते हैं इलावा को, अदर देन इंग्लिश में लिख लीजिए आप, ठीक है। अब यहां इससे मुराद है एक दूसरे से, यानी जुल्म जुल्म से कम भी होता है ज्यादा भी होता है। हदीस अरबी की बजाय उर्दू में आपके सामने रखती हूँ। हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह अन्हु से रिवायत है, कहते हैं काला लम्मा नजलत, सॉरी नबी सल्लल्लाहु अलैहि वसल्लम ने उस वक्त कहा जब नाजिल हुई। ये देखिए लम्मा जो लफ्ज है ना, आप अरबी टेक्स्ट भी देखिए, लन और मा, लम्मा अरबी जुबान का असूल है कि लफ्ज नून और मीम इकट्ठे आ रहे हो जब पढ़ने मुश्किल होते हैं। अब आप इसको पढ़ें लन मा, नहीं पढ़ा तो वो पहली नून भी मीम में बदल जाती है और उसको शद की सूरत में दो मीमें दिखा देते हैं। अब ये मेरे जुमले आप सुकून से सुनेंगे तो समझ आएगा, लम मा क्या है, लन प्लस मा, ठीक है। तो मुराद है जब कभी। नजलत क्यों लफ्ज आया, नजलत ता किस चीज की है, मुअन्नस की है, लफ्ज नजल है, लेकिन यहां लफ्ज आप उर्दू में भी देख रहे हैं तो आयत उतरी, ये जो अगली आयत है, और आयत अरबी जुबान में क्या मुअन्नस है, किस वजह से, ताए मरबूता की तरफ से। तो गोया के जब उतरी, क्या उतरी। अब आप एक किताब का मिजाज भी समझिए, हदीस के अंदर जहां अल्लाह के नबी सल्लम के अल्फाज होते हैं ना तो अमूमन उसको फिर ब्रैकेट में लेते हैं, लेकिन यहां ब्रैकेट के अंदर एक छोटा सा भूल भी बना हुआ है, तो यह आप अपने दिमाग की तख्तियों पे लिख लें, ये भूल जहां भी आएगा इसका अंदर ये कुरान की आयत है। बात वाज़े, हदीस में जहां अल्लाह के नबी की जुबान मुबारक के अल्फाज हैं और कुछ कुछ बातें सहाबी की भी होती हैं तो वो सादी ब्रैकेट होती है, जबकि हदीस बयान करते हुए कुरान पाक की कोई आयत आ जाए तो फिर ये थोड़ा सा ज्यादा प्रोमिनेंट निशान है। और आयत क्या है, अल्लज़ीना आमनू वलम यलबिसू ईमानहुम बिज़ुल्मिन, वो लोग जो ईमान लाए और उन्होंने अपने ईमान को जुल्म के साथ नहीं मिलाया। लफ्ज़ यलबिसू, लबिसा यलबिसू से, इसी से हमारा लफ्ज़ लिबास है, पहनना ओढ़ना, इसको आप कह लीजिए ब्लेंड कर देना मर्ज कर देना अपने ईमान को बिजुल्मिन, या बिजुल्मिन जो आयत में है ना इसके नीचे लिख लीजिए शिर्क। अब ये जब आयत उतरी कि जो लोग ईमान लाए और फिर उन्होंने ईमान को जुल्म के साथ पुराना नहीं किया, मिला नहीं लिया, कालस असहाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, सहाबा को हैरत हुई, कहा अल्लाह के नबी अय्युन लम यज़लिम, कौन है हम में से जिसने कभी जुल्म ना किया। पहली बात तो इससे देखिए सहाबा सच कितना बोलते थे, मैं आपसे कहूँ ना आपने कभी किसी पे जुल्म किया, आप कहेंगे ना ना तौबा करें, मैंने तो कभी चुंटी भी नहीं मारी। हाँ लोगों को मारती हूँ, उनको बातें करती हूँ, चुंटियों को तो वाकई नहीं मारते, हम चुंटियों की गिफ्तें तो कभी नहीं करते, लोगों की तो बहुत सी करते हैं हा? लेकिन अक्सर हमें याद नहीं रहता दूसरों पर जुल्म करते। सहाबा का सच देखिए कि अल्लाह के नबी कोई एक भी है जो जुल्म ना करे, और हकीकत है हम सब जुल्म करते हैं, जगह के मामले में, खाने के मामले में। सूरत नूर की आयत याद कर लीजिए कि जो नाबीना लोग थे वो इस खौफ से मिलके नहीं खाते थे कि कहीं हम दूसरों से ज्यादा ना खा जाए, और रिवायत में आता है कि खाना अगर नपा तो लाओ, जितने लोग हैं बस उतना ही खाना है, मिसाल है कबाब है बोटियां हैं, आपको लग रहा है 10-12 लोग हैं और 12-13 बोटियां पड़ी हुई हैं। अब आप पहले लाइन में लग गए, आपके मैंने क्या करना है, चावल और सालन में 4 बोटियां ही रख लूं, ये जुल्म है। और कुरान में आता है कि अक्सर शरीक पार्टनर्स खुलाता जो होते हैं वो दूसरों पर जुल्म करते ही हैं। तो लिहाजा सहाबा का ये सवाल उनके तज़किए की अलामत थी कि भाई अल्लाह के नबी हम तो सब जुल्म करते हैं, तो फ़ानज़लल्लाहु ताला, फिर उस पर अल्लाह ताला ने आयत उतार दी, इन्ना शिर्का लज़ुल्म अज़ीम, सूरह लुक़मान की आयत है कि बेशक शिर्क जुल्म अज़ीम है। मतलब यह है कि यहाँ आयत में जुल्म से मुराद आम जुल्म नहीं है जो इंसान इंसानों के मामले में करते हैं, इसमें तो किसी न किसी हद तक का मुलव्वस हो ही जाते हैं, लेकिन मुराद यहाँ शिर्क है। तो क्या बात समझ आई इस हदीस में से, आप देखिए कुछ लोग हैं वो कहते हैं कि कुरान पढ़ने के लिए सिर्फ हदीस ही काफी है, तो फिर जुल्म कुरान, सॉरी जो जुमला बोला शायद गलत बोल दे इसको काट दें। बास लोग ये सोचते हैं कि कुरान को समझना सिर्फ डिक्शनरी से समझ लें, हदीस की जरूरत नहीं, जिनको आप आज के दौर में मुनकर हदीस लोग कहते हैं जो हदीस का इनकार करते हैं, आप जैसे लोग नहीं जो माशाल्लाह हदीस सीख रहे हैं अरबी टेक्स्ट के साथ ओरिजिनल सोर्सेज के साथ, तो वो कहते हैं कुरान को सिर्फ डिक्शनरी से समझो, तो अब आप बताइए डिक्शनरी में पूरी डिक्शनरियां खोल लीजिए, जुल्म का कहीं भी तर्जमा शिर्क नहीं मिलेगा। एक जुमला लिख लें, कुरान की तफसीर में मैंने एक दो बार बोला लेकिन हदीस के साथ ही भी लिख लें, फायदा होगा कि जिस तरह किसी लैंग्वेज को समझने के लिए उसकी डिक्शनरी खोलनी पड़ती है ना, आप इंग्लिश आना चाहते हैं इंग्लिश उर्दू डिक्शनरी खोल लेते हैं, नॉर्वेजियन पढ़ते हैं तो डिक्शनरी खोलते हैं। नॉर्वे जब आज से कई साल पहले गई, मुझे सबसे पहला गिफ्ट जो किसी ने दिया इतनी मोटी इतनी बड़ी नॉर्वेजियन जुबान की डिक्शनरी दी, मैंने कहा मैंने इसका क्या करना है, वो कहनी अब आप यहाँ आई हैं तो आपको इसको, मैंने कहा मैंने मेरी डिक्शनरियाँ ये चलती फिरती हैं मेरे पास, ये मुझे सिखाएंगी। मैंने शायद एक दफ़ा भी नहीं खोली, मैंने फिर आगे से किसी को दे दी क्योंकि मेरे लिए वो बेकार थी। लेकिन दुनियावी जो जुबानें होती हैं उसको हम डिक्शनरी से समझते हैं ना, कुरान की डिक्शनरी हदीस है। आप और मैं क्या पढ़ रहे हैं इस वक्त? कुरान की डिक्शनरी पढ़ रहे हैं। तो हदीस की अहमियत इससे साफ पता चलती है, इसको देखना चाहिए। और यहाँ से सहाबा कराम की फ़िक्र भी नज़र आती है और अल्लाह के नबी का लोगों की फ़िक्र को दूर करना भी नज़र आता है। ये नहीं कहते हाँ हाँ बस ठीक है ना, तुम जुल्म करते हो, अपने आप को ठीक करो। नहीं, जितना को बच सकता है उतना ही बचेगा। तो इससे क्या पता चलता है कि एक दाई दीन और एक बात बताने वाला मुअल्लिम या एक साहिब, वो दूसरों के जो दिल में इस्तराब आ जाता है मौके की मुनासिबत, ये नहीं कि अब हर इस्तराब हर एक के दूर करने लग जाएं, तो फिर उसकी इसलाह की ज़रूरत होती है। अगला टॉपिक बहुत ही ज़्यादा अपने दिल पे लेने वाला है, टॉपिक चैप्टर है 21, बाबू अलामतिल मुनाफिक, मुनाफिक की अलामतें या मुनाफिक की निशानियाँ। लफ्ज मुनाफिक क्यों आ गया, यहाँ थोड़ा सा पहले इसको समझेंगे, फिर इंशाल्लाह हम इससे आगे बात करेंगे। आप देखिए कि अरबी जुबान का एक मुहावरा है कि चीज़ों को उनकी जिद से पहचानो। मसलन किसी को आपने रात बतानी हो तो जब तक उसने सुबह नहीं देखी होगी वो रात नहीं समझ सकता, ऐसी है ना। बिल्कुल ऑपोजिट, आप कहते हैं बहुत सर्दी है, सर्दी क्या होती है? जिसने गर्मी नहीं देखी वो सर्दी को समझ ही नहीं सकता। बिल्कुल इसी तरह से ईमान की जिद निफाक है। हालांकि हम कुफर समझते हैं, कुफर जो है ना वो निफाक का गहरा शेड है, बस इतना समझ लें। जैसे ब्लैक को वाइट, यानी वाइट को आप ब्लैक करते हैं ना तो बीच में ग्रे के बहुत सारे शेड्स आते हैं, तो आप कह सकते हैं कि निफाक हर एक का, किसी का लाइट ग्रे, थोड़ा सा डार्क ग्रे, होते होते वो बिल्कुल सुरमई कलर का, जिसको आप क्या बोलते हैं, चौक कोयले को क्या बोलते हैं, चारकोल, यानी बिल्कुल सुरमई गहरे रंग का निफाक भी होता है कि उसके और कुफर के बीच में बहुत थोड़ा फर्क होता है। तो गोया के निफाक क्या है, नफका से है, नून फाका। अभी चंद दिन पहले अल्हम्दुलिल्लाह आजकल मैंने ऐसी सीरीज शुरू की हुई है छोटी छोटी, ईमान की, निफाक की और कुफर की, तो उसमें मैंने डिटेल्स बताई थी, आप बाद में अलग भी सुने। ऐसी सब चीज़ें आपको इंशाल्लाह आज की बात के अंदर फ्यूचर में मिल जाएंगी वेबसाइट पे, तो आप उसमें से देखेंगे। लेकिन निफाक का असल रूट जो होता है ना वो दो रुखा होना होता है। नाफिका उस चूहिया को कहते हैं जिसके दो बिल होते हैं, दो इस बिल से भी गुजर जाती है उससे भी गुजरती है, टनल को बेसिकली नफक कहते हैं। तो मुनाफिक की सिंपल सी अलामत पता क्या है कि वो दो चेहरों वाला होता है, याति भी कौम भी हाउ लाए, इस कौम के साथ इस चेहरे से आता है और उसके साथ इस चेहरे के साथ आता है। इसी तरह एक शख्स था मदीना में, कहता था अल्लाह के नबी मेरे जिस्म में दो दिल है, एक दिल मेरा आपके साथ बहुत धड़कता है और एक दिल मेरा कुफर के साथ धड़कता है। अल्लाह ने कह दिया कि मा जालल्लाहु, नहीं बनाया अल्लाह ने ली रजुलिन, किसी बंदे के लिए दो पेट दिल उसके एक पेट में। तो बात का खुलासा क्या निकला कि निफाक दो रुखेपन का अलामत है। दीन भी रखो, दुनिया भी रखो, अल्लाह को भी खुश रखो, बंदों को भी नाराज ना करो। मुनाफिक का सबसे बड़ा मसला ये होता है कि वो किसी को नाराज नहीं करना चाहता, और ये लिख के देख लीजिए आज हम मुसलमानों में से बहुत सारों का यही मसला है। अल्लाह को तो खुश करना हमारी फितरत में पड़ा हुआ है, लेकिन अल्लाह ताला के साथ साथ हम दूसरों को नाराज नहीं करते। हालांकि कई ऐसे मोड़ आते हैं इस मुकाम पर पहुंचते हुए कि अल्लाह होता ही राजी तब है जब सारे नाराज हो जाते हैं। तो बात का खुलासा यह है कि हम अपने आप को चेक करें, निफाक दिल का भी होता है और अमल का भी होता है। आप लिख सकते हैं कि शौरी निफाक और एक है गैर शौरी निफाक। शौरी निफाक क्या है कि उसको खुद भी पता होता है कि मैं मुनाफिक हूँ, अब्दुल्ला बिन उबई। और निफाक असल में हुब्बे रसूल के ना होने का नाम है। अल्लाह से मोहब्बत होती है मुनाफिक को, रसूल से नहीं होती। कुरान की आयत है, अच्छा फिर तो मान ही लेते हैं। अच्छा हदीस में आया ये पर्दा, ये दाढ़ी, ये जमात की नमाज, ये हदीस में, फिर तो खैर है। ये है मुनाफिक। मुनाफिक को नबी का लाइफस्टाइल अच्छा नहीं लगता, क्योंकि उसका सबसे बड़ा प्रॉब्लम ही रसूल होते हैं। वजह कि रसूल के उसफे पे अमल करके वेस्टर्न स्टाइल नहीं चलता। सुन्नतों की माला गले में डालनी मुनाफिक के लिए बहुत मुश्किल है। सुन्नत तरीके से शादी नहीं हो सकती, सुन्नत तरीके से घर नहीं बन सकते, लिहाजा हम अपनी जगह खुश। तो शौरी निफाक क्या होता है, जिसको आप कह सकते हैं अकीदे का निफाक, निफाक एतकादी निफाक भी कह लें। दूसरा निफाक होता है अमल का निफाक। अब तीन नाम मैंने बोले हैं आपके सामने पहले निफाक के, शौरी निफाक पता है आपको, आप जानते हैं उसको, एतकादी निफाक और अकीदे का निफाक, जानबूझ के धोखा देने के लिए ईमान का इजहार करें। मसलन कोई लड़का किसी लड़की से शादी करना चाहता है और उसको पता है कि शादी होनी तब है जब मैं मुसलमान बनूंगा, तो नाम से कह दे हाँ मैं मुसलमान, लड़की को खुश करने के लिए कलमा पढ़ ले, सेम थिंग लड़की भी कर ले, तो ये निफाक है, ठीक है, वो इस्लाम हुआ ही नहीं। कोई दुश्मन है धोखा देने के लिए पाकिस्तान आ जाए और मुसलमान बन जाए, इस्लाम का लुबादा ओढ़ ले। इसी तरह से खबरें लेने के लिए, जासूसियां करने के लिए लोग बाज़ गिरोहों के साथ अपनी दोस्तियां रख लेते हैं कि चलो जाके देखते हैं कि अंदर क्या करते हैं, क्योंकि दुश्मन बनेंगे तो वो तो आने भी नहीं देंगे। तो गोया कि आप कह सकते हैं कि ऐसे शौरी मुनाफिक जो हैं अल्लाह के नबी के दौर में भी मौजूद थे। सूरत आले इमरान की आयत 72 में अल्लाह ताला ने इनका जिक्र किया कि वकालत ताइफतुम मिन अहलिल किताबी आमिनु बिल्लज़ी انزل على الذين آمنوا وجه النهار واكفروا آخره لعلهم يرجعون, जिसका मैं हमेशा एक ही नाम बताती हूँ इस आयत का कुरान में जब पढ़ाऊं कि और साजिश पकड़ी गई। यहूद मदीना ने एक साजिश की थी कि सुबह के वक्त ईमान ले आओ, एक आध दिन के बाद शाम को मुर्तद हो जाओ, ताकि लालम यर्जुन हमारे इस रवैये को देखकर सच्चे मुसलमान भी इनको छोड़ दें। हाँ हम गए थे इस्लाम में, हमें खैर ही नहीं मिली, हम गए थे वहां पढ़ने कुछ ठीक ही नहीं था, हाँ वहां गए थे वहां तो बहुत ही डिसऑर्गेनाइजेशन है, हम पलट आए। तो ये निफाक ऐसा है जैसे रोग लगा हुआ, बुनियादें ही किसी बिल्डिंग की अगर खोखली हो जाए तो वो बिल्डिंग तो किसी भी वक्त गिरती है। इसलिए फिर ऐसा मुनाफिक किसी भी मुश्किल में निकल जाता है बाहर से। दूसरा निफाक क्या होता है, दिल अल्लाह और उसके रसूल की मोहब्बत से चूरा है, इसमें कोई शक नहीं। ला इलाहा इल्लल्लाह कहते हुए भी आंसू आ जाते हैं और मोहम्मद रसूलुल्लाह कहते हुए भी अल्लाह के नबी से प्यार आता है, लेकिन जब अमली चीजें सामने आती हैं उस पे अमल की सूरत में कुछ दुनिया छुटती है, कुछ लोग नाराज होते हैं, कोई स्टेटस खराब है, कोई खानदान बिरादरी पीछे होता है, उस वक्त फिर वही बात है कि थोड़े आगे कभी पीछे, मुज़ब्ज़बी न बई नज़ालिक ला इलाहा उलाई वला इलाहा उलाई, सूरत निसा में आता है पांचवें पारे की आखिरी आयतों में। मुनाफिक दो कश्तियों का सवार है, चलो तुम उधर को हवा हो जिधर की, तो लिहाजा ये गैर शौरी मुस्लिम है। और मुनाफिकीन में से 99% कह लीजिए वो मुनाफिक खुद को मुनाफिक नहीं समझते, गैर शौरी मुनाफिक होते हैं वो, लेकिन वो खुद को नहीं समझते। ला यशुरून ला यालमून, सूरह बकरा 9 में देख लीजिए, उनको शौरी नहीं है, उनके अंदर कोई इस बात का इदराक ही नहीं है कि हम क्या करते हैं। सवाल पैदा होता है कि निफाक पैदा कैसे होता है, क्या बुनियाद है गैर शौरी तौर पर निफाक के आने की, तो आप कह सकते हैं दुनिया की मोहब्बत। दुनिया के फायदे इंसान नहीं छोड़ना चाहता और आखिरत के भी लेना चाहता है, एक जुमला लिख लें बस, मुनाफिक आखिरत के भी लेना चाहता है लेकिन दुनिया के छोड़ना नहीं चाहता। तो कभी आपने किसी को ऐसी सीढ़ी पे चढ़ते देखा, पिछली सीढ़ी से पांव ना उठाए और कह के मैं अगली पे पहुंच जाऊं, जंप ही करेगा तो गिर पड़ेगा। आप देखते हैं हमारा एक पांव एक सीढ़ी पे होता है तो फिर दूसरा दूसरी पे होता है, फिर उसको उठाते हैं तो उधर है, फिर ऐसे चलते हैं ना खुतवा, बिल्कुल यही कैफियत दीन में होती है। लेकिन मुनाफिक कहता है नहीं, मुझे पिछला कदम नहीं छोड़ना लेकिन मैं ऊपर पहुंच जाऊं। कितना को ऊपर पहुंचेंगे, बिल आखिर आपकी दोनों टांगों का फर्क इतना बढ़ जाएगा कि आपको फिर नीचे का पांव उठाना ही पड़ेगा। तो ऐसे लोग जो हैं ये फिर दुनिया की मोहब्बत के लिए, ऐसे लोग जो होते हैं ये जुर्म भी करते हैं, खुद को मुतमईन रखते हैं। शौरी मुनाफिक कौन, गैर शौरी निफाक जो होता है ना, इसके अंदर इंसान अपने आप को हो सकता है माफ कर दे, वो कहे कोई बात नहीं या भूल जाए, ठीक है मेरा कसूर है मुझे पकड़ो, लेकिन गैर शौरी मुनाफिक जो होता है ना ये पकड़ का भी डर नहीं रखता, कौन है जो हमें पकड़े। हाँ जी हम मुसलमान हैं, क्या आपका ख्याल हम बहुत गुनाहगार हैं, क्या हम नेक नहीं है, तुम बहुत नेक हो गई हो। बाज दफा आप देखें जब हम नया नया दीन में आते हैं तो लोगों को जरा सी कोई बात कर रहे हो, कहता पता पता चुप करो सब पता है, अपनी पास मुझे सारी तफसीरें आती हैं, मुझसे पूछो किधर कौन सी आयत लिखी हुई है, तो ये गैर शरी निफाक होता है। वरना हजरत आयशा समेत 70 के करीब सहाबा कराम को खुद पर निफाक का डर था, حضرت حذیفہ بن جمان، جن کو اللہ کے نبی نے تبوک کے سفر سے واپسی پر ان منافقوں کے نام بتا دیے تھے جنہوں نے آپ کی جان لینے کی کوشش کی تھی گھاٹی میں چھپ کر، حضرت عمر رضی اللہ عنہ ان کے پیچھے پیچھے لگے رہتے اور کہتے ہیں مجھے صرف اتنا بس بتا دو اے حذیفہ کہ اس میں میرا نام تو نہیں ہے. جس شخص کی نماز جنازہ حضرت حذیفہ نہیں پڑھتے تھے، حضرت عمر بھی نہیں پڑھتے تھے. حتیٰ کہ پھر آپ دیکھیے کہ حضرت حذیفہ کا انتقال ہوا، جب ہونے لگا اس وقت یہ سارا مرد کھلا. تو منافق کی ایک علامت ہے کہ وہ خود کو منافق نہیں سمجھتا. جیسے کئی شوگر پیشنٹ مانتے ہی نہیں کہ ہمیں شوگر ہے کیونکہ مٹھائی چھوٹ جائے گی، آم چھوٹ جائیں گے. تو منافق کیوں نہیں خود کو مانتا؟ کیونکہ اس کی پھر برائیاں چھوٹ جائیں گی. پھر وہ کہے گا وہ زندگی میں جام ہی کیا رہے ہوگا، پھیکی چائے والی زندگی، کو فن ہی نہیں ہے آپ کی زندگی میں، کوئی ہلا گلا ہی نہیں ہے شادی میں، کوئی پارٹی نہیں ہے، کوئی ڈانس نہیں، یہ سیگریگیشن میں کیا مزہ آئے گا شادی کا؟ تو اس کا یہ مسئلہ ہوتا ہے. آخری بات کر کے ہم حدیث پہ چلتے ہیں، کیونکہ یہ ساری باتیں ضروری تھیں ہم سب کے اپنے محاسبے کے لیے. نفاق سامنے کب آتا ہے؟ یہ بھی ایک کوشچن ہے، کیونکہ کوئی چیز ہے تو پتہ ہی نہیں چلا آپ کو، خطرناک ہے. کوئی دشمن ہو اور اس کی دشمنی کھلے ہی نہ تو آپ اس پہ ٹرسٹ کرتے رہیں گے. تو نفاق سامنے کب آتا ہے؟ جب کسی سوسائٹی میں اسلام کے نفاذ کی تحریک شروع ہوتی ہے. آپ کہہ لیجئے، میں اس کو آپ کے لیول پہ اپنے لیول پہ لاتی ہوں، جب سوسائٹی میں قرآن کی تعلیم اور اس کے عملی تقاضے عام ہوتے ہیں تو منافق سامنے آ جاتا ہے. کیونکہ اس بیچارے کا ایمان تو زیرو لیول کا تھا، اوپر تو اس نے ایک جھوٹی جیکٹ پہنی ہوئی تھی نا کلمے کی، لا الہ الا اللہ کی. اب اندر سے صحت نہ ہو، باہر آپ جتنا مرضی رنگ روغن لگا لیں، ذرا ٹھنڈ لگے گی آپ بیمار پڑ جائیں گے، ذرا سا چلیں گے آپ کا رنگ پیلا ہو جائے گا. ہارٹ پیشنٹ ہے آپ اس کو ذرا پہاڑی پہ چڑھائیں، اس کا تو سانس پھولنے لگے گا. تو منافق میں یہ ساری خرابیاں ہوتی ہیں، عملی تقاضوں سے یہ گھبراتا ہے. وہ کہتا ہے یہ نہیں، جان اور مال نہیں میں دوں گا. وہ کہتے ہیں نا کہ مرنا تو چاہتے ہیں پر سنا ہے کہ اس میں جان سے مار دیتے ہیں. خودکشی کرنا چاہتے ہیں لیکن ساتھ کھانے کا ٹفن لے جاتے ہیں کہ ٹرین لیٹ آئی تو کھائیں گے کیا. یہ منافق کی علامت ہوتی ہے. ایسے لوگ وہ کہتے ہیں نا کہ تپتی راہیں مجھ کو پکارے، دامن پکڑے چھاؤں گھنیری. دل چاہتا ہے اللہ کے دین کے تقاضے پورے کریں، لیکن پھر وہ سودگیاں اور آسائشیں اور دعوتیں اور کھانے اور مزے اور موجیں وہ نہیں چھٹتی. کہتے ہیں نا لگتی ہوئی چھٹتی نہیں، منہ کو لگی ہوئی. حالانکہ وہاں جا کے تین تین گھنٹے بیٹھیں گے، پھر کھانا کہیں ملے گا، لیکن آدھی رات تک بیٹھتے ہیں، مزے سے بیٹھتے ہیں ہم، صرف اس لیے کہ اس کے بعد ذرا مزے کی چیزیں. اپنا فن ہے وہی چیز، سب کچھ دین کے ساتھ بھی ہو تو کہتے ہیں چھوڑو بریانی کھلانی ہے، انہوں نے کیا کھانا ہے، ہم نے اس کو ہمارے گھر میں تو ہر ہفتے میں بنتی ہے. تو لہٰذا نفاق آتا ہی سامنے تب ہے جب عمل کا موقع آتا ہے. کچھ باتیں ہم آگے بھی کرتے جائیں گے. اب آئیے ذرا ہم حدیث پہ نظر رکھتے ہیں کہ منافق کے بارے میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے کیا کہا، اور اس حدیث کو امام بخاری یہاں کیوں لائے. کیوں لائے یہ تو اب آپ اچھی طرح سمجھ گئے کہ منافق وہ ہوتا ہے جو ایمان کے تقاضے نہیں پورے کرتا. تو حدیث آپ میرے ساتھ دہرائیں گے، بہت ہی معروف روایت ہے، اور اگر آپ مجھے اجازت دیں تو یہ آپ کا ہوم ورک ہے کہ آپ اس کو یاد کریں. نیکسٹ کلاس سے پہلے آپ لوگ اس کو حدیث کو مل کے دہرائیں گے اور اس کے عربک ٹیکسٹ پہ نوٹ کریں. اور اتنی آسان ہے کہ اردو کے ساتھ اتنے لفظ ملتے ہیں کہ ہمیں یاد بھی جلدی ہوتی ہے. آئیے پڑھتے ہیں. عن ابی ہریرہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال آیۃ المنافق سلاسن. اب کون سی ہے؟ آپ حدیث کا انداز بھی دیکھیں نا، نیچے بریکٹس لگی ہیں، ڈاٹس کے بعد ہے، پھر بیچ میں کوماز ہیں. تو پہلے کومے سے پہلے کا پڑھیں گے. اذا حدث کذب و اذا وعد اخلف و اذا تمن خانا. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے. یہ ابو ہریرہ کون تھے؟ علم کے پیاسے، مہاجر، ہاسٹل میں رہنے والے، اللہ کے نبی سے بھی محبت تھی اور علم سے بھی محبت تھی. اصحاب صفہ میں رہتے تھے. سن 7 ہجری میں یہ مسلمان ہو کر نبی صلی اللہ علیہ وسلم کو پہلی دفعہ ملے، خیبر کی جنگ کے موقع پہ. صرف 3 سال اس کے بعد نبی صلی اللہ علیہ وسلم زندہ رہے، اور ان 3 سالوں میں ابو ہریرہ نے دن رات، صبح کی کلاسیں، شام کی کلاسیں، ویک ڈیز کی کلاسیں، ویکینڈ کی کلاسیں لے لے کر خود کو امیر المومنین فی الحدیث بنا لیا. سب سے زیادہ روایتیں ابو ہریرہ سے ملتی ہیں، یہ ان کا کارنر ہے، اور قبیلہ دوس سے تعلق رکھتے تھے، غلام تھے۔ ان کا کام کیا تھا؟ خود کو کہتے ہیں، ان کا ایک قول بڑا معروف ہے، کہتے تھے کہ ابو ہریرہ تو کیا تھا، قبیلہ دوس کا ایک ادنا سا غلام، تیری اوقات کیا تھی کہ جب وہ قافلے میں چلتے تو آگے آگے ان کے لیے راستہ ڈھونڈتا، وہ کہیں پڑاؤ ڈالتے تو ان کے لیے جگہ صاف کرتا، ان کے جانوروں کو پانی پلاتا، قافلہ اٹھ جاتا تو ان کی جگہیں صاف کرتا، گری پڑی چیزیں اٹھاتا، یعنی تیری یہ اوقات تھی۔ آج علم نے تجھے امیر المومنین فی الحدیث بنا دیا، اپنے وقت کے پھر یہ گورنر بھی لگے اپنے دور میں، کیونکہ پہلے دور میں لوگ علم والوں کی عزت کرتے تھے۔ تو یاد رکھیے کہ علم کی بڑی شان ہے، بہت خوبصورت ہے علم، جس کو اگر آج بھی دیکھے تو مہذب دنیا میں جن لوگوں نے علم کی قدر کی وہ آج بھی کامیاب ہے۔ آج صبح مجھے ایک ٹیکسٹ کسی کا ملا، بلکہ میرا خیال ہے کہ آپ ہی لوگوں میں سے کسی کا تھا، اچھا لگا، پڑھ کے سنا دیتی ہوں اس شوق کے ساتھ کہ اللہ کرے کہ ہم مسلمانوں میں بھی علم کی اور علم والوں کی قدر آئے۔ چاہے دیکھیں علم دنیا کا ہو یا آخرت کا ہو، دونوں ہی علم، یعنی کہ آپ کو دین کا علم سکھائے یا آپ کو دنیا کا علم سکھائے، دونوں صورتوں میں اس کی عزت کرنی ہے۔ جو آج بھی آج کی مہذب قوم ہے ان کے ہاں استاد کا کیا مقام ہے، یہ میں پڑھ کے سنا دیتی ہوں، ایک چھوٹا سا ہینڈ آؤٹ ہے کہ کس ملک میں استاد کے ساتھ کیا معاملہ کیا جاتا ہے۔ جی، یہ لکھا ہوا ہے کہ امریکہ میں تین قسم کے لوگوں کو وی آئی پی اسٹیٹس دیا جاتا ہے، یعنی امریکہ کی بات ہے کہ تین قسم کے وہ لوگ ہیں جن کو وی آئی پی ٹریٹمنٹ، یعنی ویری امپورٹنٹ پرسن کا اسٹیٹس دیا جاتا ہے۔ نمبر ایک، معذور، ہینڈی کیپڈ لوگ، پھر سائنسدان، سائنٹسٹ، ریسرچ ورک کرنے والے، اور تیسرا استاد۔ فرانس کی عدالتوں میں استاد یا اسکالر کے سوا کسی کو کرسی پیش نہیں کی جاتی، سب بینچوں پہ بیٹھتے ہیں اور جو یہ لیول ہے ان کے وہ کرسیوں پہ بیٹھتے ہیں۔ جاپان میں پولیس کو استاد کی گرفتاری کے لیے حکومت سے خصوصی اجازت لینی پڑتی ہے، ویسے نہیں اٹھا سکتے ان کو۔ کوریا میں کوئی بھی استاد یا اسکالر اپنا کارڈ دکھا کر ان سہولتوں سے لطف اندوز ہو سکتا ہے جو ہمارے ملک میں صرف وزیروں، ایم این ایز اور ایم پی ایز کو حاصل ہوتی ہیں۔ اور آخری بات لکھی ہوئی کہ ہمارے زوال کی بڑی وجہ اہل علم کی ناقدری ہے۔ تو آپ دیکھ لیجئے بعد با نصیب، تو حضرت ابو ہریرہ نے شادی نہیں کی اللہ کے نبی کی زندگی میں، کہ کہیں بیوی بچوں کے گھرداریوں میں پڑ گیا تو پھر کہیں میں حدیث کے علم سے محروم نہ رہ جاؤں۔ بھوک کی وجہ سے بے ہوش ہو جاتے تھے، لوگ سوچتے تھے ان کو مرگی کا دورہ پڑا، کہتے تھے میرے میں اتنی ہمت نہیں ہوتی تھی کہ لوگوں کو کہہ سکوں کہ مجھے بھوک لگی ہے، تو کوئی کامچور تو نہیں تھے، علم کا شوق تھا۔ وہ یہ حدیث بیان کرتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، آیت المنافقی ثلاثن، منافق کی تین نشانیاں ہیں۔ نشانی کیا ہوتی ہے؟ آپ لفظ آیت کو دیکھیے جو عربی کا لکھا ہوا ہے، قرآن پاک کی بھی آیات ہوتی ہے نا، ورسز کے معنوں میں ہم لکھتے، حالانکہ ورس لفظ کبھی بھی آیت کے لفظ کا معنی نہیں دے سکتا جو اس میں خوبصورتی ہے۔ میں آیت کو کس طرح سمجھتی ہوں اور سمجھاتی ہوں۔ آیت کیا ہے؟ جیسے سائن بورڈز، جیسے آپ یہاں سے برمنگھم جاتے ہیں تو راستے میں چھوٹے چھوٹے سائن بورڈز آتے ہیں نا، اس کو آیت کہتے ہیں عربی میں، نارویجین میں اس کو شیلت بولتے ہیں، شیلڈ کہہ لیجیے اردو انگلش میں کہتے ہیں نا۔ کسی بھی نشانی کو دیکھ کر آپ اس راستے تک پہنچ جاتے ہیں نا۔ یہ جو قرآن کی آیات ہے نا، ہر نشانی اللہ کا بتا دیتی ہے۔ 6666 نشانیاں ہیں قرآن میں اللہ کی معرفت کی، اور سوچئے اس قوم کا کیا حال ہے کہ جس کو دن میں 7 نشانیاں بار بار دکھائی جاتی ہیں پھر صراط مستقیم سے ہٹ جاتا ہے سورت فاتحہ پڑھنے کے باوجود۔ ٹھیک ہے، اب یہاں منافق کی نشانیاں ہیں، تو منافق کن نشانیوں سے پہچانا جاتا ہے؟ حرکتوں سے۔ کسی کو بول کے نہیں بتانا پڑتا کہ میں پھول ہوں، میں آم ہوں، میں بخور ہوں، جل رہی ہو تو آپ دیکھیے کہ بغیر بتائے گھر میں آنے والا کہے گا کہ یہ خوشبو کس کی ہے، پہلے ہمیں یہ بتائیں۔ ایسے لگتا ہے کہ روح کے اندر خوشبو جاتی ہے نا، تو اسی طرح بدبو بھی پہچانی جاتی ہے، کہیں گے نہیں ضرور کچھ ہے گھر میں، گندگی کی بو آ رہی ہے، تو منافق گندگی ہے۔ وہ منہ سے کبھی نہیں کہتا، وہ بہت لشک پشک ہوتا ہے اوپر سے، لیکن اس کی کیا سمٹمز ہیں؟ آپ آیت کو یہاں سمٹمز بھی کہہ سکتے ہیں۔ پہلی کیا ہے؟ اذا حدث کذب، جب بات کرتا ہے تو جھوٹ بولتا ہے۔ لفظ حدثہ کو ذرا انجوائے کیجئے گا، ہا دال سا، حدثہ سے لفظ حدیث بھی ہے. اب آپ سے میں بچوں حدیث کا کیا معنی، آپ فوراً کہیں گے بات، حالانکہ اس کا معنی یہ نہیں ہے. حدثہ کا معنی ہوتا ہے نیو، نئی، جیسے نئے کپڑے ہوتے ہیں نا. اچھا اب آپ سوچئے کہ بات کو پھر حدیث کیوں کہتے ہیں، کیونکہ جب کوئی بات آپ کرتے ہیں تو یہ نئی چیز تھی نا، ابھی تھوڑی دیر پہلے نہیں تھی، اب آپ نے کی ہے، ٹھیک ہے. تو حدیث جو ہے نا بیسیکلی محدث کے طور پہ جب آتا ہے نا، اس پہ میم لگا دیں، بہت باریک فرق بتانے لگی ابھی. محدث کہہ دیں گے نا تو بدعت، فیبریکیٹڈ تھنگس، دین میں نئی چیزیں، اور اس کو آپ محدث کہہ دیں تو حدیث بیان کرنے والے لوگ جیسے امام بخاری تھے. تو وقت لگانے کی ضرورت ہے کہ نہیں علم کے لیے، ہمارے محدث محدث محدیث کچھ سب کو ایک ہی کر دیتے ہیں. تو یہاں حدثہ سے معنی بات کرنا ہے، لیکن بات کے اندر نیا پن ہوتا ہے. کیا کرتا ہے؟ کذبہ، جھوٹ بولتا ہے. وَإِذَا وَعَدَ أَخْلَفَ، وعدہ کرتا ہے تو خلاف کرتا ہے. أَخْلَفَ وہی ہے جس سے لفظ مخالفت بھی ہے، اختلاف بھی ہے. وَإِذَا، اور جب، اِئْتُمِنَ، اس کو امین بنایا جاتا ہے، امانت اس کے پاس رکھی جاتی ہے. خانہ، خیانت کرتا ہے. اب آپ دیکھیے اس کے لفظ کے اندر اِئْتُمِنَ، کل میں نے ایمان کی حقیقت پہ ایک ٹاپک شروع کیا، اس میں پہلے حصے میں ہم نے ایمان کے سارے مختلف معنی دیکھے، اس میں ایک لفظ مُؤْتَمِنٌ بھی آیا تھا. تو اے تامنہ کا روٹ کیا ہوگا پھر؟ حمزہ میم نون، جس کے پاس امانت رکھی جائے. یہ قرآن میں آتا ہے کہ جس کو امانت میں وہ چیز دی جاتی ہے وہ اس کو بیان کرے گا، سورہ مائدہ میں بھی آتا ہے اور بقرہ میں بھی آتا ہے. خانہ، خان کیا ہے؟ فائل کا وزن ہے، اسم فائل ہے. خیانت کرنے والا، لفظ خیانت ہے نا، خائنہ تل آئین، ایک حدیث میں لفظ آتے ہیں. چلیے وہ لفظ وضاحت کو تو چھوڑیں، وہ تو بورنگ ہوتی ہے، لیکن آپ ذرا اس حدیث پہ غور تو کیجئے. پہلی نشانی بات کا جھوٹ، دوسری نشانی وعدے کی خلاف ورزی، اور تیسری امانت رکھی تو خیانت. اچھا اس کے ساتھ ہی میں آپ کو اگلی حدیث بھی پڑھا کے اکٹھی ان دونوں کے اندر ایک چھوٹا سا نقطہ بتانا چاہوں گی. اگلی روایت ہے، عن عبداللہ ابن عمر رضی اللہ عنہما ان نبی صلی اللہ علیہ وسلم قال، اگلے الفاظ آپ دہرائیں گے، اربعن من کنا فیہ کانا منافقا خالصا ومن کانت فیہ خصلۃ منہن کانت فیہ خصلۃ من النفاق حتی یدعہا اذا اؤتمن خانہ واذا حدث کذب واذا عاہد. اب اس کو اگر آپ کہیں گے نا آہدا تو معنی بدل جائیں گے، تو آہدا غدر وَإِذَا خَاصَمَ فجر. اب دیکھتے ہیں اس کا ترجمہ. حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے روایت ہے، یہ لفظ عمر کو پھر ذہن میں رکھیے گا، یہ عمرو نہیں ہے، عمر ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا، اربعن من کن فیہ، چار چیزیں، چیزوں کے لفظ بریکٹ میں، چار، اربعن چار باتیں، خصلتیں، وٹ ایور، من جو کوئی، کن نہ ہوں گی، فی ہی جس میں، کانا ہوگا وہ، منافقن خالصن، خالص منافق، یعنی چار آتے ہیں جس میں دیکھ لو تو وہ خالص منافق ہوگا. اب یہاں 1 2 3 لگائیے کہ آگے جا کے، ومن کانت فی ہی، اور وہ ہوگی جس میں، خصلت من ہننا، ایک خصلت. اب یہ کانت کیوں آیا؟ اوپر تو کانا تھا. تھوڑا سا بھی ان لفظوں پہ غور کیا کرے کیونکہ آپ کا لیول بڑھ رہا ہے. تو پہلے کانا اربعن کی وجہ سے تھا، چار مذکر تھا، اور یہاں کانت مؤنث ہے، خصلتن کی وجہ سے، ٹھیک ہے. چار باتیں ہوں گی جس میں، خصلتن خصلت ہوگی، من ہننا ان میں سے، کانت فیہ خصلت من النفاق، مطلب یہ کہ جس میں چاروں ہو گئیں وہ تو پکا منافق ہے، اور جس میں ان چار میں سے کوئی ایک ہے تو وہ اس درجے کا منافق ہے. حتیٰ کہ، حتیٰ یدعہا، وہ چھوڑ دے اس کو. یہ جو لفظ ہے نا یدعہا، اس کا روٹ کیا ہوگا؟ دا. ایک بہت ہی خوبصورت حدیث میں آتا ہے، دا ما یریبک الا ما لا یریبک، چھوڑ دو اس چیز کو جو تمہیں شک میں ڈال دے، اس چیز کو لے لو جو شک سے پاک ہو. ٹھیک ہے. تو دا چھوڑنے کو کہتے ہیں سورت قمر یا نجم، دونوں میں بھی یہ لفظ آتا ہے جہنم کے بارے میں. تو بہرحال پتہ کیا چلا کہ جب تک وہ یہ عادت چھوڑتا نہیں ہے وہ منافق ہی رہے گا. اب یہاں 1, 2, 3, 4 کیجئے گا. نمبر ایک، اذا تمینا خانہ، اوپر کے حدیث میں بھی چونکہ تھا اس لیے اس کو ادھر ہی جوڑتے ہیں. امانت رکھی جائے تو خیانت کی جائے، کیونکہ منافق کے دل میں مال کی محبت ہوتی ہے، چھوٹی چھوٹی چیزوں پہ ایمان ضائع کر دیتا ہے. پھر اذا حدث کذب، جب بات کرے تو جھوٹ بولے، نمبر دو ہو گیا. واذا عاهد غدر، وعدہ کر لے تو دھوکہ دے دے، آ جاؤں گا 8 بجے، آئے ہی کوئی نہیں، کل آ جائیں گے، آئے ہی نہیں، وہ یاد ہی نہیں رہا، بھول گئے، مہمان آ گئے، ڈونٹ ٹیک اٹ سیریس، ٹھیک ہے. واذا خاصما، اور جب کبھی اس کا جھگڑا ہو تو فجرا، جھگڑے میں وہ گالم گلوچ کرتا ہے. یہ جو لفظ ہے نا آہدا اور خاصما، اس میں میوچل کا معنی ہے، باب تفاعل ہوتا ہے عربی زبان میں، ایک جس میں ایک دوسرے کے ساتھ ملنا، جیسے مجاہدہ، مناظرہ، مقابلہ، معاشرہ، تو اس میں ایک کے مقابلے میں دوسرا ہوتا ہے. آپ اور میں یہاں ذرا دیکھیے، چار چیزیں آئی ہیں نفاق کی ان دو حدیثوں میں، اور ان چار میں سے تین کا ذکر، تین کا تعلق زبان کے ساتھ ہے. جھگڑا زبان سے ہوتا ہے، وعدہ شکنی زبان سے ہوتی ہے، اور اسی طرح آپ دیکھیے کہ جھوٹ زبان سے بولا جاتا ہے. تو ضرورت ہے اس بات کی کہ ہم اپنا محاسبہ کریں. اور یہاں اس حدیث کو بیان کرنے کا مقصد کیا ہے کہ ہم دیکھیں کہ کس طرح سے یہ سارا معاملہ ہو رہا ہے. کوئی بات اب آپ کریں، جو بھی سنا ہے اس میں سے سوال یا کوئی آپ کا مشورہ. جی امانت کا وسیع، امانت کا مفہوم اتنا وسیع ہے، سورت نساء میں جب ہم نے پڑھا تھا کینترد الامانات الی اہلھا، تو اس میں ہم نے بہت ساری ڈفرنٹ پڑھی تھی. ہر چیز کی امانت ہے، وقت کی امانت، عہدے کی امانت، ذمہ داریوں کی امانت، کمٹمنٹس کی امانت. اسی طرح سورت مومنون کی پہلی آیات میں جب ہم پڑھتے ہیں مومنوں کی صفات، تو اس میں بھی امانت ہے. تو امانت بہت وائڈ اسپیکٹرم ورڈ ہے، اس کو ہر اینگل سے ہم دیکھ سکتے ہیں. جی کوئی بات نہیں، علامت مل جائے تو علاج بھی تو مل ہی جاتا ہے نا. یہ تو بہت اچھی بات ہے کہ ہم شعور سے ایک چیز کو سمجھیں، بجائے اس کے کہ ہم نہ سمجھی میں مارے جائیں. اللہ آپ کا یہ رونا مبارک کرے، اور اللہ تعالیٰ آپ کے دل میں اس کا اور بھی احساس ڈالے، اور ہم سب کے دل میں ڈالے، کیونکہ یہ بہت ضروری ہے. آپ دیکھیے جب آپ کسی ڈاکٹر کی دکان سے ہو کے آتے ہیں نا، پھر آپ کے اندر سے کتنی بیماریاں وہ نکالتا ہے، اور نہ جائیں تو کہیں گے ہم ٹھیک ہیں. تو یہی تو علم کی محفلوں کا ایک ثمرہ ہوتا ہے کہ ادھر بندے کو اپنے اچھے اور برے کا پتہ چلتا ہے. جی آپ
جی، میں اللہ نے ہمیں ایک زبان اور دو کان کی اس کی حکمت دی.
جی بالکل، ایک زبان ہے تو کان دو ہیں، کہ زیادہ سنو تو کم بولو. یقین کریں وہ لوگ بچ جائیں گے قیامت کے دن جو کم بولتے ہیں. جی سسٹر آپ،
یہ بہت مشکل ہو گیا ہے، کیونکہ جب ہم کم بولنے کی کوشش کرتے ہیں تو گھر والے پیچھے پڑ جاتے ہیں. کیا بات ہے، کوئی مسئلہ ہے، کچھ ہے، ان کو کیسے ایکسپلین کیا جائے؟
جی بہت ہی اچھا سوال ہے آپ کا ماشاءاللہ، کہ جب ہم کم بولتے ہیں تو لوگ سوچتے ہیں کہ ہم کیا بات ہے. دیکھیے پہلی بات ہے کہ جب کوئی عادت بدلتی ہے تو چینج تو ہمیشہ مشکل لگتا ہے. دوسری بات ہے کہ کم بولنے کا مطلب یہ نہیں کہ ہم غصے میں رہے یا فیل کرائیں کہ ہم تو بس بات ہی نہیں کریں گے، اچھی باتوں میں اس کو ڈال دیں. اللہ کے نبی نے فرمایا کہ جس کو بولنا چاہیے کہ ٹھیک بولے، نہیں تو چپ رہے. ٹھیک ہے، تو آہستہ آہستہ اپنی باتوں کا رخ چینج کرے، لوگ غیر محسوس طریقے سے دیکھیں کہ یہ بولتے تو پہلے بھی تھے لیکن اب اچھا بولتے ہیں، اچھی باتیں، ڈر لگے، خوف کرے. بلیو می کہ جب آپ اللہ سے باتیں کرنے لگ جاتے ہیں نا، پھر آپ لوگوں سے اتنی باتیں نہیں کرتے، نہ سنتے ہیں نہ کرتے ہیں. آپ کو ایک قسم کی نا وہ جھنجھلاہٹ سے ہونے لگتی ہے کہ اتنی لمبی بات کیوں کر رہا ہے. اور اس کا ایک یہ علاج کریں، اللہ کو سنانا شروع کر دیں. کوئی آپ کا دل دکھاتا ہے، اللہ کے پاس جائیں، بیٹھیں، جائیں نماز بچھا لیں، ایسے ہی بیٹھ جائیں، سجدے میں چلے جائیں، کر لیں، غیبتیں کریں اللہ سے، چگلیاں کریں، شکوے کریں، جو دل چاہتا ہے. آپ دیکھیں گے جب اگلا بندہ سامنے آئے گا آپ کہیں گے چھوڑا اس کو کیا سناؤں، اس سے بڑی عدالت میں اپنی بات سنا چکی ہوں.
اگر ہم کسی سے پریشان ہیں، کسی سے ہمیں
اللہ کو پہلے ہی پتا ہے, کر سکتے ہیں, بس پھر کسی اور سے نہیں کرنا. جی بلیو می, بعض دفعہ ایسے معاملات ہوتے ہیں نا جب ہم اپنی فیملیز میں اسپیشلی ہوتے ہیں نا, جب جاتے ہیں ملتے ہیں فون کرتے ہیں پھر ہم کھلتے ہیں عام دوسروں میں. ابھی تو سب چپ ہیں, ہم بھی چپ ہیں, سب بس سن رہے ہیں اور بول رہے ہیں قرآن پڑھ رہے ہیں. جب ہم اپنوں میں ہوں اس وقت اپنے آپ کو چیک کریں, آپ اس بات پہ بات آنے ہی نہ دیں, دعا کریں اگلا مجھ سے پوچھے ہی نہ رہا, سناؤ کیا سب ٹھیک رہا, اس میں آپ پھسل جائیں گے. وہ جس کو آپ کہنا چاہیے کہ سچویشن کریٹ ہی نہ ہونے دیں, اور یہ پریکٹس سے آتا ہے. ہو جائے تو معافی مانگ لیں, کوئی بات نہیں. گاڑی یہاں پہنچے تو کتنی جھٹکے لگے آپ کو, کتنی دفعہ گاڑی ہلی ہوگی, ادھر سے ادھر ہوگی, اللہ کو پتا ہے کیا بچنا چاہ رہے ہیں, جان کے نہ ٹکرے مارے. ٹھیک ہے ان شاء اللہ.
استاد جی, میں سوسائٹی میں یا فیملی میں یا گھر میں کچھ ایسی چیزیں ہو جاتی ہیں جس میں ہم نہ چاہتے ہوئے بھی اس میں جیسے ٹھیک ہو جاتے ہیں.
دیکھیے, اپنے آپ کو مسلسل جوڑے رکھیں کسی بھی چشمے کے ساتھ. تزکیہ اتنا غیر محسوس عمل ہے کہ یہ خود بہت نیکیاں بڑھاتا اور گناہ ہٹاتا ہے. ساری بات کو وائنڈ اپ کرتے ہیں, زبان کیسے قابو پائیں, زبان پر کیسے قابو پائیں. حضرت ابو بکر صدیق رضی اللہ عنہ نے ایک موقع پہ اپنی زبان کو یوں پکڑا اور کھینچ رہے تھے, پاس سے حضرت عمر رضی اللہ عنہ گزرے, کہا یا ابا بکر یہ کیا کر رہے ہیں آپ؟ کہنے لگے یہ بڑی تیز گھاٹی ہو گئی ہے, اس کو اپنے قابو میں کر رہا ہوں, یعنی میں اس کو اپنے بس میں کر رہا ہوں. میں اور آپ یہ کر لیں ہر دن, پانچ چار دو تین منٹ تک رات کو اکیلے میں اس زبان کو پکڑے, اور خود کو سزا دیں جب آپ کی زبان بول پڑے. زیادہ بولے زیادہ سزا دے. اللہ سے دعا کرتے ہیں کہ وہ ہمیں عمل کی توفیق دے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.